نبی کریم صلی اللہ علیہ وسلم بحیثیت معلم اس کتاب میں سے ٹاپک نمبر 26 26 عمدہ استفسار کی تعریف، یعنی اچھا سوال پوچھنے والے کی تعریف کرنا بھی سنت سے ثابت ہے، پیج نمبر 253۔ ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم اچھے سوال کرنے والوں کی تعریف کرتے تھے۔ چار اس کے اندر ہمیں واقعات یہاں ملیں گے۔ پہلا واقعہ معاذ بن رضی اللہ عنہ کے اچھے سوال کی تعریف پہ ہے۔ امام ابو داؤد نے معاذ بن جبل سے روایت نقل کی، کہتے ہیں کہ قلت یا رسول اللہ اخبرنی بعمل یدخلنی الجنت، قال بخن بخن لقد سالت عن عظیم وانه لیسیر علی من یسرہ اللہ، صلی الصلاۃ المکتوبۃ وادی الزکاۃ المفروضہ۔ دیکھیے اس میں کتنا صوتی حسن ہے نا، صلی الصلاۃ المکتوبۃ وادی الزکاۃ المفروضہ، تو یہ بھی جوامع الکلم کی ایک مثال ہے۔ کہتے ہیں کہ میں نے عرض کیا، اللہ کے رسول مجھے جنت میں داخل کرنے والا عمل بتائیے۔ آپ نے فرمایا شاباش شاباش، بے شک تو نے عظیم چیز کے بارے میں سوال کیا، اور بلا شبہ وہ اس شخص کے لیے آسان عمل ہے جس پر اللہ تعالیٰ آسان کر دے۔ فرض نماز پڑھو اور فرض زکوٰۃ ادا کرو۔ یہاں سے آپ دیکھیے کہ حضرت معاذ کے سوال پر اپنے بخن بخن، اردو میں جو ہوگا آفرین ہے تم پہ، آفرین ہے، یعنی جیسے ہم کہتے ہیں نا شاباش شاباش، ویل ڈن، ویری گڈ، بالکل وہی انداز ہے۔ تو علامہ اسماعیل جوہری اس پہ کہتے ہیں کسی چیز کی تعریف اور اس کے بارے میں اظہار خوشی کے لیے یہ لفظ استعمال کیا جاتا ہے، اور زور پیدا کرنے کے لیے بھی یہ لفظ دو بار کہا گیا۔ تو ہمیں اس سے کیا پتہ چلا، کوئی سوال کرے تو اس کو فوراً کہے اگر اچھا ہو تو آپ کہیں ماشاء اللہ بہت اچھا سوال کیا آپ نے، چلے اب میں آپ کو اس کا جواب دیتی ہوں۔ تو سننے والے کو اس میں آنر بھی فیل ہوتا ہے، اور وہ اس پہ پھر اپنے آپ کو امبیرس نہیں فیل کرتا کہ پتہ نہیں میں نے کوئی غلط چیز تو نہیں پوچھ لی۔ اسی طرح ایک دوسری مثال، اچھے سوال پر آپ نے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی تعریف کی تھی، امام بخاری نے یہ روایت نقل کی ابو ہریرہ سے، کہتے ہیں کہ یا رسول اللہ من اسعد الناس بشفاعتک یوم القیامہ، قال رسول اللہ صلی اللہ علیہ وسلم لقد ظننت یا ابا ہریرہ الا یسألنی عن ھذا الحدیث احد اول منک لما رأیت من حرصک علی الحدیث، اسعد الناس بشفاعتی یوم القیامۃ من قال لا الہ الا اللہ خالصا من قلبه او نفسه۔ یا رسول اللہ، روز قیامت آپ کی شفاعت کی سعادت کس کو سب سے زیادہ میسر آئے گی؟ رسول اللہ نے فرمایا ابو ہریرہ حدیث کے متعلق تمہاری حرص کے پیش نظر مجھے یہ یقین تھا کہ تم سے پہلے اس کے متعلق مجھ سے کوئی دریافت نہ کرے گا، یعنی آپ کو یقین تھا کہ آپ کے یہ بہت ٹیلنٹڈ اسٹوڈنٹ ہیں اور یہ ہمیشہ سے سوالات پوچھتے ہیں۔ روز قیامت میری شفاعت سے سب سے زیادہ فیض جب وہ ہوگا جس نے سچے دل یا سچے جی سے لا الہ الا اللہ کہا۔ امام ابن ابی جمرہ اس حدیث کی شرح میں لکھتے ہیں کہ اس میں اس بات کی دلیل ہے کہ مسنون طریقہ یہ ہے کہ جواب دینے سے پہلے سوال کرنے والے کو خوش کیا جائے، جیسا کہ آپ نے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو کیا۔ حدیث کے بارے میں ان کی حرص نبی صلی اللہ علیہ وسلم کے لیے تبھی ظاہر ہوئی جب کہ آپ تسلسل کے ساتھ ان کی طرف توجہ فرماتے رہے ہوں گے، آپ کی باتیں آپ کے افعال کا جائزہ لیتے ہوں گے، اور صحابہ کرام کے نزدیک لمحہ بھر کے لیے اللہ کے نبی کا کسی کی جانب نظر عنایت فرمانا بہت عظیم مسرت اور خوشی کی بات تھی۔ تو جب یہ تسلسل کے ساتھ دنوں اور راتوں میں ہو تو پھر کیسا اچھا لگے گا، یعنی یہ ڈیل اسکالرس بھی تھے اور رات کو بھی رہتے تھے، جو جتنا پاس رہے گا اتنا سیکھے گا۔ تو امام رحمہ اللہ نے یہ بھی کہا کہ اللہ کے نبی نے دو اور طریقوں سے بھی ابو ہریرہ کے لیے سرور اور شادمانی کا سامان مہیا کیا۔ پہلی بات یہ تھی کہ اللہ کے نبی کا ان کے بارے میں سب سے پہلے سوال کرنے کے گمان کرنے کا سبب یہ تھا کہ انہیں حدیث حاصل کرنے کی بڑی شدید خواہش تھی۔ کوئی بھی کسی کے اندر خوبی ہوتی ہے نا تو اس کا ذکر کہیں نہ کہیں آ ہی جاتا ہے۔ اور دوسری بات یہ ہے کہ نبی صلی اللہ علیہ وسلم نے جواب دینے سے پہلے کنیت سے پکارا، اور اس طرح پکارا جائے تو اسٹوڈنٹ کو کتنا اچھا لگتا ہے، یہ آپ کو بھی اندازہ ہوگا اگر کبھی آپ کو کسی نے پکارا ہو، اور جب پکارنے والے خود محمد صلی اللہ علیہ وسلم ہو تو پھر کتنی بڑی بات ہوگی۔ جس حدیث سے ہمیں چند باتیں ملتی ہیں، پہلی بات ہے کہ نبی صلی اللہ علیہ وسلم کو اپنے شاگردوں کی خوبیوں کا پتہ ہوتا تھا، اس کی کیا استعداد ہے کیا صلاحیت ہے، आप उसको जानते थे। दूसरी बात यह कि आलिम को चाहिए कि अपने शागिर्दों पर गहरी नज़र रखे और हर एक की समझ बूझ की सलाहियत से आगाह हो। इसी तरह नबी सल्लम का अबू हुरैरा को इनकी हदीस की हिरस के बारे में अपनी राय से आगाह फरमाना, ये भी अमल की बात है। बाज़ दफ़ा हमारे दिल को पता होता है ये स्टूडेंट बहुत अच्छा है, हम उससे नहीं कहते छोड़ो ऐसे ही फिर सर पे चढ़ जाएंगे और ये होगा वो होगा, तो बात कह देनी चाहिए अगर वो सच हो। अल्लामा इनी इस पर कहते हैं कि आलिम का अपने शागिर्द की सलाहियत को पहचानना और इसको इससे आगाह करना, क्योंकि ये बात हसूल इल्म के लिए कोशिश करने पर बहुत ज़्यादा उभरती है, इससे और दिल जाता है। वही बात है कि थोड़ा सा मोटिवेशन मिल जाता है तो वो काम फिर और ज़्यादा आसान हो जाता है। हज़रत अबू हुरैरा के सवाल करने तक नबी सल्लल्लाहु अलैहि वसल्लम का इस हदीस के मतलब खामोशी इख्तियार करना, इस पर अलामा इनी कहते हैं कि इससे आलिम का सवाल पूछे जाने तक किसी इल्मी बात के मतलब चुप रहना साबित होता है, और ऐसा करना इल्म के छुपाने के ज़ुमरे में नहीं आता, क्योंकि तालिब इल्म की जिम्मेदारी है कि वो सवाल करे। हाँ अलबत्ता जब बतलाना आलिम पर लाजिम हो जाए तो फिर मजबूरी के बग़ैर खामोश रहने का इसको इख्तियार नहीं, यदि पता है कोई वजह है तो खामोश रह सकते हैं, वरना खामोश नहीं रह सकते। फिर इसी तरफ देखिए कि नबी सल्लम ने जवाब में अबू हुरैरा के बारे में पहले जिक्र किया, अगरचे उन्होंने इसके बारे में नहीं पूछा था। इस पर इमाम इब्ने अबी जमरा कहते हैं कि इस बात में दलील है इस बात की कि सवाल पूछने वाले के हक़ में ज़्यादा मुफीद बात को पहले जिक्र किया जाए, ख्वाह इसने इसके बारे में ना भी पूछा हो, और अल्लाह के नबी ने पूछने वाले और दूसरे लोगों के मुतल्लिक आम जवाब को छोड़ा और इस बात को पहले जिक्र फरमाया जो इनके हक़ में ज़्यादा मुफीद थी, जिसके साथ वो खुश होने वाले थे। तो बहरहाल मुझे तो ऐसे लगता है कि एक उस्ताद साइकट्रिस्ट भी होता है, लोगों की नफ्सियात जानता है, लोगों के माहौल, उनके मूड, उनके हालात को वो सामने रख कर उनसे बात करता है। तो अल्लाह ताला से दुआ है कि हमें भी इसी तरह से लोगों को समझना आ जाए। इसी तरह एक मौके पे एक बद्दू आपके पास आया और आपने उसके सवाल की भी तारीफ़ की। इमाम बुखारी और इमाम बहकी ने बरा बिन आज़िब से रिवायत नकल की, जा अराबी इला नबी सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाला अल्लिमनी अमलन युदखिलनिल जन्नता क़ाला लैन कुंत अक्सरतल खुतबता लक़द अरदतल मसअलता अइतिक़िस नसमता वफ़क्कुर रकबा क़ाला अवलैसा वाहिदन क़ाला ला इत्कुल नसमता अंतफ़र्रदा बिइत्क़िहा वफ़क्कु रकबतिन अन तुईन नफ़ी समनिहा वल मिन हतल वकूफ़ा वल फ़ैअ अला ज़िर्रहिमिल ज़ालिम फ़इल्लम तुतिक ज़ालिका फ़अतइमिल जाइया वस्किस दमआन वअमुर बिल मारूफ वन्हानिल मुनकर फ़इल्लम तुतिक ज़ालिका फ़कुफ़ लिसानका इल्ला मिन खैर। एक बद्दू ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर अर्ज़ किया, मुझे जन्नत में दाखिल कर देने वाला अमल सिखला दीजिए। आपने फरमाया, बात तो अगरचे तुम्हारी मुख्तसर है लेकिन मतलूब बहुत बड़ा है, जान आज़ाद करो और गर्दन छुड़ाओ। यानी आपने इस चीज़ को कहा कि छोटी बात में आपने बहुत बड़ी बात पूछी, तो इससे क्या पता चलता है कि बाज़ काम ऐसे होते हैं कि जो इंसान को देखने में बहुत छोटे लगते हैं लेकिन उस पर अमल करना मुश्किल होता है। इसने अर्ज़ किया, क्या ये दोनों बयान करदा अमाल एक ही नहीं? आपने फरमाया, नहीं, जान आज़ाद करना ये है कि तू तन्हा इसको आज़ाद करे, और गर्दन छुड़ाना ये है कि इसकी कीमत की अदायगी में मदद करे, और बहुत ज़्यादा दूध देने वाली ऊँटनी या बकरी का तिया देना और ज़ालिम कराबतदार से अच्छा सलूक करना। बस अगर इसकी ताकत ना हो तो भूखे को खिलाओ और प्यासे को पिलाओ, और नेकी का हुक्म दो और बुराई से मना करो, और अगर इसकी भी ताकत ना हो तो खैर के अलावा अपनी ज़ुबान को रोके रखो। यानी जिस दर्जे की भी नेकी कर सको वो करो। बहरहाल नबी सल्लम ने बद्दू के उम्दा सवाल के बारे में क्या कहा, लाइन कुन ताक्सरतल खुतबता लक़द औरतल मसअलता, तुम्हारी बात तो मुख्तसर है मगर जवाब अच्छा, तो ये भी एक तारीफ का अंदाज़ होता है। अगले दूसरे बंदे को इस चीज़ में खुशी होती है कि भाई मेरी बात को इन्होंने गौर से सुना है। फिर इसमें चंद बातें हमें मिलती हैं। पहली बात यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बयान करदा जवाब के बारे में बद्दू ने जब शुबे का इजहार किया तो अब खफा नहीं हुए, बल्कि उसका शुबा या उसका जो डाउट था वो दूर कर दिया। फिर दूसरी बात है कि जन्नत में दाखिल होने वाले अमाल का जिक्र फरमाते हुए आपने उम्मत पर आसानी और सहूलत फरमाई। इससे भी पता चलता है कि लोगों को आसान बात बतानी चाहिए। किसी नफ्स को ज़ात करने से जन्नत में दाखिल होने वाले अमाल का आगाज़ फरमा कर बात को यहाँ तक पहुँचाया कि कुछ और करने की ताकत ना हो तो खैर के अलावा अपनी ज़ुबान को रोके रखो। यानी हर बंदा अपने तकवे और अपने ईमान और अपने हालात के मुताबिक फिर अमल करेगा। तो लिहाजा यहाँ से आप देख रहे हैं कि उस्ताद कोई एक ही चीज़ नहीं होती, बहुत कुछ मिलता है तो फिर उस्ताद बनता है, जिसके अंदर हर खूबी होती है। मुझे तो लगता है बाकमाल महारत एक्सपर्ट इल्म भी है, स्किल्स भी हैं, मौका शनासी भी है, फितरत शनासी भी है, तड़प भी है, तलब भी है, मोहब्बत भी है स्टूडेंट से। इतने अनासर मिलें तो फिर एक उस्ताद बनता है। वो कहते हैं ना कि चार अनासर मिलें तो बनता है मुसलमान, मुझे लगता है 40 अनासर मिलें तो बनता है उस्ताद। नबी सल्लम की इस किताब में 47 रूप हैं आलमोस्ट, तो हर एक के अंदर हमें अपने लिए एक अमल दिखता है। उस्ताद बंदा सिर्फ किताबें पढ़ के नहीं बनता, सिर्फ इल्म लेने वाला हर शख्स उस्ताद नहीं होता। उस्ताद तो ऐसे ही कि जैसे आप उस चीज़ को अपना हम और गम बना लें, बिल्कुल फोकस्ड पर्सनैलिटी, डिवोटेड, तड़प वाला, तलब वाला, जिसके दिल में अथाह दर्जे की मोहब्बत भी है, गम भी है, इस्तराब भी है, तड़प भी है, फिक्र भी है। बच्चों की तरह तड़पता है वो, कि बच्चे जैसे खाते नहीं हैं तो खाना ना खाएंगे तो पता नहीं का क्या होगा। इस तरह उस्ताद अपने तालिब इल्मों के लिए तड़पता है। आज सुबह की एक बात शेयर करती हूँ। हमारे पास इधर क्लासेस होती हैं अल्हम्दुलिल्लाह, तो एडवांस कोर्स चल रहा है नूरुल्लाह नूर भी, तो उसमें हम लोगों ने ये चीज़ रखी हुई है कि जो लोग मिस करें क्लास तो अगली क्लास से पहले उनको यहाँ आके मेकअप करना होता है और इसका कुछ फ़ाइन भी देना होता है ताकि उनकी क्लास मिस ना और वो सीरियस लें। तो जो रिसेप्शन पे होती हैं उनकी ट्रेनिंग यही की जा रही थी कि आप इस तरह से लोग जो आज नहीं आए उनको फ़ोन करें और उनसे टाइम सेट करें कि अब कब यहाँ आके अब दूसरी क्लास सुनेंगे नेक्स्ट क्लास वाले। बाज़ दफ़ा लोग अपनी मजबूरियाँ बयान करते हैं, अब वो इतना ज़ोर इस पर, अच्छा ये वक्त नहीं वो ले ले। तो मैं ट्रेनिंग ही दे रही थी बेसिकली उनको, तो थक गई मैं भी। फिर मैंने उन्हें कहा कि ऐसे नहीं लग रहा कि जैसे लोगों ने किसी से पैसे लेने होते हैं तो उनको फ़ोन कर करके ढूंढते हैं, करते हैं, फ़ोन नहीं मिल रहा, अब दोबारा करें, हम इनको इतनी क्यों तड़प से करें। 2 घंटे लग गए, सब चले गए, लेकिन मैं रिसेप्शन वाली जो थी वहाँ ड्यूटी पे उनके साथ बैठी, उनकी ट्रेनिंग करती रही कि पहले मैं करती हूँ आप करें, इस तरह से कि सीख लें ये ना। तो मैंने सोचा कि ये तड़प किसको है, नहीं आते तो जो ना सही, हमारी बला से नहीं तो ना सही, हमें क्या। लेकिन आप देखिए कि एक सबक जो एक स्टूडेंट छोड़ता है ना वो उस्ताद के दिल पे पड़ता है। भाई आज इतनी अच्छी चीज़ें थी ये नहीं सुनेंगे, भाई इनके अंदर झोल रह जाएगा, इनकी पर्सनैलिटी में ये कमी रह जाएगी, शायद उनको खुद ना पता चलता हो, लेकिन उस्ताद को तो बहरहाल इस पर तड़प होती है और होनी चाहिए। ये सब कुछ मिल मिला के ही इंसान को फिर अपने लिए फ़ायदा होता है। आखिरी मिसाल है इस बाब की, अच्छे सवाल की बिना पर एक और बद्दू की तारीफ। इमाम मुस्लिम रहमतुल्लाह ने हज़रत अबू अय्यूब से रिवायत नकल की, इन अराबियन अरद अली रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहुवा फी सफरिन फ़ख़ज़ बिख़िताम नाक़तिही औ बिज़िमामिहा ثم قال يا رسول الله او يا محمد صلى الله عليه وسلم اخبرني بما يقربني من الجنه وما يبعدني من النار قال فكف النبي صلى الله عليه وسلم ثم نظر في اصحابه ثم قال لقد وفق او لقد هدي قال كيف قلت قال فعاد فقال النبي صلى الله عليه وسلم تعبد الله ولا تشرك به شيئا وتقيم الصلاة وتؤتي الزكاة وتصل الرحم دائي الناقة। बेशक एक अराबी दौरान सफ़र नबी सल्लल्लाहु अलैहि वसल्लम के रूबरू आया, आपकी ऊँटनी की लगाम को थामा, फिर कहने लगा ए अल्लाह के रसूल, या फिर उसने कहा या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मुझे वो अमल बतलाइए जो मुझे जन्नत से करीब कर दे और जहन्नम की आग से दूर कर दे। रावी ने बयान किया कि नबी सल्लल्लाहु अलैहि वसल्लम रुक गए, फिर आपने अपने सहाबा की तरफ़ देखा, फिर इरशाद फरमाया बिलाशुबा ये बद्दू अपने सवाल में یعنی توفیق خیر عطا کیا گیا یا اس کی رہنمائی کی گئی؟ تو آپ نے بدو سے فرمایا کہ تم نے یہ کیسے کہا ہے؟ راوی نے بیان کیا کہ اس نے کہا کہ اپنے سوال کا اعادہ کیا، یعنی اپنا سوال دہرایا. نبی صلی اللہ علیہ وسلم نے فرمایا تم اللہ کی عبادت کرو کہ اس کے ساتھ کسی کو شریک نہ ٹھہراؤ، نماز قائم کرو، زکوٰۃ ادا کرو اور صلہ رحمی کرو، اور اب میری اونٹنی چھوڑ دو. یعنی آپ زیادہ بات نہیں کرنا چاہ رہے تھے اس سے، تو آپ نے پھر اس کو روک دیا. تو اس سے آپ دیکھیے کہ بلا شبہ اس کو توفیق دی گئی. یہ خوبصورت بات اس کی نفس صلی اللہ علیہ وسلم نے کہی، یا پھر یہ کہا کہ وہ ہدایت پا گیا. تو تین باتیں ہمیں اس حدیث سے پتہ چلتی ہیں. نمبر ایک، دوران سفر سواری پر آپ تشریف فرما تھے، پھر بھی تعلیم کا سلسلہ جاری رکھا. یہ حدیث ہم پیچھے بھی پڑھ چکے ہیں. پھر دوسری بات ہے نفس صلی اللہ علیہ وسلم کا حلم، بردباری اور توازو، کہ بدو کے سواری کی لگام تھام کر روکنے پر آپ نے ڈانٹ ڈپٹ نہیں کی، بلکہ جواب دینے کی خاطر رکے اور صحابہ کو بتایا کہ دیکھو کتنا اچھا سوال اس شخص نے کیا. اور اسی طرح نبی صلی اللہ علیہ وسلم کا جواب دینے سے پہلے حاضرین کی توجہ اپنی طرف مبذول کروانا، تاکہ وہ بھی آپ کے جواب سے فائدہ اٹھا سکیں. تو یہ چیزیں نبی صلی اللہ علیہ وسلم کے ایک اچھے استاد کی دلیل ہیں. ہم سب کے لیے اس میں مختلف اینگل سے اگر اب ہم ان دونوں ٹاپکس کو اکٹھا دیکھیں، تو آپ دیکھیے کہ بچوں کو بہت عادت ہوتی ہے سوال کرنے کی. اس پہ بھی تھوڑی سی آپ کی رہنمائی کروں گی کہ جب بچے بہت سوال کریں، مثلا آپ کا اپنا ہی بچہ، اب ایک سوال پھر دوسرا سوال، اور کچھ بچے جو ہوتے ہیں نا وہ سوال برائے سوال ہی کر رہے ہوتے ہیں، تو اس کا مطلب یہ کہ ان کے پاس ذہنی فراغت بہت ساری ہے. عموماً بچوں کے سوالوں پہ مائیں ڈانٹ دیتی ہیں. مثلا بعض بچے سوال کرتے ہیں اپنی عمر سے بڑے، کوئی ایسی باتیں جو ابھی ان کی سمجھ میں نہیں آ سکتی، یا کوئی ایسا معاملہ جو عمر کے ساتھ خود ہی سمجھ آ جائے گا. تو ڈانٹنا یا ناراض نہیں ہونا چاہیے، ٹال دیں، گول مول بات کر دیں، ایسی بات کریں جو اس کے لیول کی. ہاں بھائی یہ ہوتا ہے، ایسے کرتے ہیں، اچھا بیٹا ابھی آپ کے لیے اتنا ہی کافی ہے. عزت کریں، ورنہ آپ کو پتہ ہے کہ کانفیڈنس لوز ہو جائے گا. ساری زندگی بچے دوبارہ وہ ابھر نہیں پاتے جن کو بچپن میں اس طرح سے لٹ ڈاؤن کر دیا جاتا ہے. پھر اسی طرح کچھ اسٹوڈنٹس بہت سوال کرتے ہیں نا، تو آپ ان کو مشکل مشکل ذہنی ایکٹیویٹیز دیں. مثلا آپ انہیں کہیں چلیں 100 تک گنتی گن کے لاؤ. خیر یہ بھی کوئی اتنا مشکل سوال نہیں. ایک موقع پہ ایک استاد تھا، تو اس نے کہا اسٹوڈنٹ کو بزی کرنے کے لیے کہا کہ جو ساری گنتی گن کے جمع کر کے لاؤ. مثلا کیسے؟ ابھی میں آپ کو بتاتی ہوں کہ جیسے ایک کے اندر 2 کو جمع کرو، 2 میں 3 جمع کریں، 3 میں 4 کریں، پوری 100 تک گنتی کو جمع کریں تو کیا بنتا ہے. استاد کا خیال تھا کہ یہ بہت ہی مشکل سوال میں نے دے دیا. شاید آپ سمجھ رہے ہوں گے کہ پہلے وہ ایک کے ایک کو 2 میں کرے گا تو 3، پھر 3 میں 3 کرے گا تو 6، 6 میں پھر 4 کرے گا تو 10، 10 میں 5 کرے گا تو 15، اسی طرح 15 کے اندر 6 کرے گا تو 21. اس کا خیال تھا کہ یہ بہت ٹائم لگائے گا، لیکن تھوڑا سا ٹائم کیا، بہت تھوڑا وقت گزرا تو وہ بالکل پوری گنتی لکھ کے آ گئے. تو استاد بڑا حیران ہوا، کہنے لگا اچھا بھائی تم نے یہ کیسے کیا؟ کہنے لگا استاد صاحب میں نے بہت آسانی سے کر لیا. کہا کیا کیا؟ کہنے لگا میں نے 1 سے 50 تک گنتی کو ایک طرف لکھا اور دوسری طرف اس کی کم ہوتی بھی کو لکھا. اب آپ سوچیے جیسے 1 ہے نا، تو 1, 2, 3, 4 سے 50 تک ایک لائن میں لکھ لیا، ٹھیک ہے. اس کے بعد وہ کہتا ہے میں نے الٹی گنتی گنی، جہاں 1 تھا اس کے آگے 49 لکھا، 2 کے آگے میں نے 48 لکھا، 3 کے آگے آگے 47 لکھا. سب کا مجموعہ جو بنا اینڈ پہ آپ خود ہی دیکھ لیں گے 50 بنے گا. تو 50 کو میں نے 50 سے ضرب دی تو 25,000 بن گیا. تو کچھ لوگ ایسے بھی ہوتے ہیں. ہے ویسے عقل مندی کی بات، اگر کوئی سمجھے تو صحیح. اب میں نے آپ کو بیٹھے بیٹھے ذہن میں کر کے گنتی بتا دی، لیکن اس نے اس میں تھوڑا سا ٹائم لگا لیا ہوگا. تو بس لوگوں کو پہچانیں، ڈسکریج نہ کریں، لوگوں کی کانفیڈنس لوز نہ کریں. اسی طرح بعض دفعہ ہم کہتے ہیں چپ کرو تم چھوٹے ہو، لڑکیاں یہ نہیں پوچھتی، بچے نہیں پوچھتے، اچھا لڑکے یہ باتیں نہیں پوچھتے، عورتوں والی باتیں مرد نہیں پوچھتے، مردوں والی عورتیں نہیں پوچھتی. کچھ باتیں ہم کہہ دیتے ہیں کہ جی نہیں نہیں اللہ کے بارے میں ایسے نہیں کہتے. اس طرح سے نہیں کرنا چاہیے، ان کو بس مطمئن کر دیں. بعض دفعہ آپ یہ کہہ دیتے ہیں نا چپ کر جو، تو آپ نے چپ تو کرا دیا لیکن اس کا اندر کوئی نہیں چپ ہوا. اندر چپ کرائیں لوگوں کا کہ اس کی سیٹسفیکشن ہو جائے اور وہ اس پہ کوئی بات دوسری نہ کر سکے.